नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। अविरल वर्षासँगै देशभर बाढ़ी, पहिरो र सड़क कटानका घटना भइरहेका छन्। देशभरि मौसमी विपदले सबैतिर जनजीवन प्रभावित भएको छ। अधिकांश राजमार्गहरू अवरूद्ध भएका छन्। यात्रा निकै जोखिमपूर्ण देखिएको छ। पछिल्लो दुई महिनाको विवरण हेर्ने हो भने 70 जना भन्दा बढ़ी मानिसले विपदका कारण ज्यान गुमाइसकेका छन्। मूलत बाढ़ी र पहिरोले आम मानिसहरूको जनजीवन नराम्ररी प्रभावित भएको छ। यसबीचमा पहाड़, तराई सबैतिर यसपालि विपदले बढ़ी समस्या ल्याएको छ। खास गरी पहिरोको घटनाहरू यसपालि अलि बढ़ी भएका छन् र मानवीय क्षति पनि पहिरोका कारणले बढ़ी भएको छ। विपदको पछिल्लो अवस्था, त्यसपछिको कार्य लगायतका बारेमा भइरहेका प्रयास, आगामी दिनका कार्यक्रम लगायतका बारे आजको अन्तर संवादमा केन्द्रित हुनेछौं। पहिरोका घटना बढ़दै गएपछि हिजो बसेको सम्बद्धहरूको बैठकले भौगर्भिक अध्ययन गर्ने निर्णय पनि गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बसेको बैठकले जोखिमपूर्ण बस्तीको पहिचान र सुरक्षित स्थान खोजी गर्न मद्दत पुर्याउने गरी अध्ययन गर्ने निर्णय गरेको हो। आजको अन्तर संवादमा हामी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग कुराकानी गर्नेछौ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
हुन्छ, नमस्ते, शुभ पूर्वात।
हजुर, अब यो जसरी मौसमी विपदले देशभर सबैतिर चाहिँ प्रभावित पार्यो र सबैभन्दा बढी यसपालि अलि पहाड़मा बढ़ी चाहिँ प्रभावित पार्यो, जहाँ यसअघि भूकम्प गएका थिए ती ठाउँहरूमा अलि बढ़ी क्षति पनि भएको छ। यो पछिल्लो अवस्थाका बारेमा यहाँहरूले हिजो सम्बद्धहरूसँग छलफल पनि गर्नुभयो, कसरी लिएको छ सरकारले, सम्बद्ध पक्षले यसलाई?
होइन, अब असाढको 5 देखि जुन अब मनसुन शुरूआत भयो, मनसुन आइसकेपछि अहिलेसम्मको अवस्थामा यहाँले भने जस्तै धेरै धनजनको क्षति भएको अवस्था छ। अब यसलाई चाहिँ सबैले, सबै हाम्रो मन्त्रालयले सम्बन्धित जस्तो सिँचाइ विभाग भयो, होइन, अब जल तथा मौसम विज्ञान विभाग भयो, अब हाम्रो विपद प्राधिकरण त आफै भइ नै हाल्यो, त्यसपछि योसँग सडक विभाग भयो, जो जो यससँग आबद्ध छन्, अर्थात् मनसुन प्रतिकार्य जुन हाम्रो योजना बनाएका थियौँ त्यो योजना अनुसार र त्यसमा तोकिएका जिम्मेवारीमा रहेका सबै विभाग, मन्त्रालय, हाम्रो चाहिँ स्थानीय सरकार, त्यसमा चाहिँ अब जिल्ला विपद व्यवस्थापन समिति, सबै चाहिँ अहिले सक्रिय रहेको अवस्था छ। र मनसुन कमान्ड पोस्ट भनेको अब यो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखको चाहिँ कमान्डमा रहने एउटा पोस्ट हो। यसमा सबै 3 सुरक्षा निकायका प्रतिनिधिहरू हुनुहुन्छ भनेपछि सबै विभाग र मन्त्रालयका पनि अब यसमा स्वास्थ्य इमर्जेन्सी अपरेसन सेन्टरदेखि लिएर अनि सडक र पूर्वाधार सबै क्षेत्रको चाहिँ यसमा प्रतिनिधित्व छ। भन्नुको अर्थ हामीले कुन कुन क्षेत्र प्रभावित हुन्छ त, जस्तो सडक ब्लक हुने सम्भावना धेरै हुन्छ, सडकमा पहिरो गएर चाहिँ सडक फुलाउने कामको लागि चाहिँ सडक विभागको भूमिका अहम हुन्छ। त्यसको लागि चाहिँ सडक विभागले नै बनाएको सेतु एप्स एक खालको चाहिँ यो मोबाइल एप्लिकेसन हो, यसको प्रयोग गरेर चाहिँ कुन ठाउँमा सडक अवरुद्ध भएको छ त्यो सडकलाई चाहिँ तुरन्तै खुलाउने भन्ने खालको हामीले केही समयदेखि त्यो काम पनि गरेर आइराखेका छौँ भनेपछि अबका दिनमा चाहिँ यो जोखिम चाहिँ थप बढ्न सक्ने र मनसुनको चाहिँ न्यूनतापीय रेखा पनि पश्चिम नेपालतिर नेपाल नजिक आएको हुनाले चाहिँ त्यसले थप जोखिम ल्याउन सक्छ भनेर सडक विभाग र हाम्रो सडकको संयन्त्र पनि एकदमै अलर्ट अवस्थामा बसेको छ भनेर एउटा भने। त्यस्तै चाहिँ अब खानेपानी, सिँचाइ लगायतका चाहिँ जुन अत्यावश्यक सेवासँग सम्बन्धित स्वास्थ्य भयो, होइन, उहाँहरूलाई पनि चाहिँ एकदम अलर्ट अवस्थामा राखिएको छ। जिल्ला विपद व्यवस्थापन समिति 77 जिल्लामा अलर्ट अवस्थामा बसेको छ। युनिफाइड कमान्ड सिस्टम 3 सुरक्षा निकायको पनि जुन ठाउँमा यो पोसिबल यो विपदको घटना घट्न सक्छ भन्ने किसिमले पनि अलर्ट अवस्थामा बसेको छ। त्यति हुँदाहुँदै पनि अब हाम्रो नेपालको भूगोल, हाम्रो माटो, हाम्रो प्रकृति प्रकृति र त्यसमा पनि अब यो भूकम्प पछाडि जाजरकोट को भूगोलमा हेर्ने हो भनेपछि जुन ठाउँमा कहिले पनि पहिरो जाँदैन भन्ने खालको स्थानीयको चाहिँ जुन ज्ञान नलेज थियो त्यही ठाउँमा चाहिँ पहिरो गयो भन्नुको अर्थ त्यहाँ चाहिँ चिरा परेको या ढाँचा फाटेको केही हुन सक्छ भूकम्प पछाडि र त्यसैमा चाहिँ थोरै थोरै वर्षा थपिँदै जाँदाखेरि हामीले एक हप्तामा कति वर्षा भयो भनेर पनि हेऱ्यौँ र एक हप्ताको वर्षाको हामीले टोटल अक्युमुलेटेड वर्षा हेर्दाखेरि चाहिँ 300 मिलिमिटर प्लस वर्षा भएको चाहिँ पायौँ र 300 मिलिमिटर हारिमा वर्षा एक हप्तासम्म हुनु भनेको चाहिँ धेरै ठुलो वर्षा होइन तथापि चाहिँ त्यसले चाहिँ त्यो जमिन गलायो भिजायो र धेरै ठाउँमा जुन ढाँचा फटेको ठाउँबाट चाहिँ त्यो खालको चाहिँ अवस्था जाजरकोटमा आयो त्यस्तै अवस्था हामीले रोल्पामा आएको पायौँ रोल्पाको घटना अलिकता फरक छ त्यहाँ सडक खन्दाखेरि चाहिँ निस्किएको जम्मै पहिरो र पहिरो चाहिँ खोलामा गएर त्यो बसेको डिपोजिटरी त्यसलाई चाहिँ पानीले बगाएर चाहिँ रोल्पाको घटना गरेको अवस्था छ भनेपछि त्यस्तै चाहिँ बाजुरामा पनि दाउनी बस्ती नै चाहिँ अब जोखिममा रहने गरी चाहिँ ठुलो पहिरो आएको हुनाले यी तिनटै ठाउँमा अहिले यद्यपि चाहिँ जोखिम तिनटा ठाउँमा मात्रै सीमित होइन देशको धेरै भागमा चाहिँ जोखिम छ हामीले जुन भागमा जोखिम छ त्यहाँ चाहिँ तत्त्व तरिकाले चाहिँ रेस्पोन्स पनि गरिराखेको अवस्था छ त्यो हुनाले अब हिजोको चाहिँ मिटिङको मेन उद्देश्य भनेको चाहिँ विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड 2081 छ त्यो अनुसार चाहिँ जस्तो मृतकलाई चाहिँ दिइने राहत या चाहिँ मृतकको परिवारलाई दिइने चाहिँ राहत या चाहिँ अब भनौँ न त्यो बस्ती चाहिँ अहिले जुन ठाउँमा मान्छेहरू बसिराख्नु भएको छ पहिरो गएको नजिक या पहिरोको गएको क्षेत्रमा त्यो बस्ती फेरि बस्नको लागि उपयुक्त हो कि होइन या अहिले चाहिँ बर्खामा 3-4 महिना अबको चाहिँ 2 महिना बस्नको लागि चाहिँ उपयुक्त हो कि होइन वा सधैँ बस्नको लागि उपयुक्त हो कि होइन भनेर हामीले एकदमै यो द्रुत लेखाजोखा भन्छ त्यो द्रुत लेखाजोखाको लागि चाहिँ एउटा टिम पठाउँदैछौँ त्यसमा चाहिँ जल तथा मौसम विज्ञान विभागलाई पनि हामीले थपेका छौँ किनभने कि त्यो ठाउँमा भारी वर्षा भएर पहिरो गएको अवस्था छैन कमै वर्षामा पनि पहिरो गइरहेछ भनेपछि किन गइराखेको छ त्यहाँको भूगोल या त्यो कुनै एउटा ठाउँ विशेषमा खण्डवृष्टि बढी भएर हो कि भनेर त्यो पनि अध्ययन गर्नु जरुरी छ भनेर हामीले जल तथा मौसम विज्ञान विभागको प्रतिनिधि हाम्रो चाहिँ अब यसमा जियोलोजिस्ट भूगर्भविद सहितको चाहिँ टिम हामीले आज या भोलिमै चाहिँ त्यो ठाउँमा पठाउँदैछौँ र त्यहाँबाट उहाँहरूले चाहिँ त्यसको अध्ययन गरेर ल्याइसकेपछि अनि अस्थायी आवास बनाउनु पर्ने पछि कुन ठाउँमा बनाउने भनेर त्यो ठाउँको चाहिँ स्थानीय सरकारसँगको समन्वयमा जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा हामी चाहिँ अनि अस्थायी जुन आवासको लागि हाम्रो जुन कार्यविधि छ त्यो अनुसार चाहिँ दिने पहिलो किस्ता दिएर अस्थायी आवासतिर पनि जान्छौँ भनेपछि अहिले तुरुन्तैको लागि के गरिरहेको छौँ भनेर भन्दाखेरि चाहिँ विभिन्न हाम्रो जुन विकास साझेदार संस्थाहरू छन् रेड क्रस छ सेभ द चिल्ड्रनदेखि लिएर अब केयर भयो उहाँहरूलाई चाहिँ त्यो ठाउँमा जानको लागि हामीले अनुरोध पनि गऱ्यौँ किन त्यो विकास साझेदार नेपाल सरकारसँग चाहिँ उहाँहरूले चाहिँ एग्रिमेन्ट गरेर काम गरिराख्नु भएको हुनाले चाहिँ उहाँको एकदमै फ्रन्ट लाइनमा हुनुहुन्छ उहाँहरू गइसक्नु भएको छ टेन्टहरू पनि धेरै ठाउँमा चाहिँ बाँधिसकेको अवस्था छ कम्बल बाँधिसकेको अवस्था छ र खानेकुरा पनि कुनै ठाउँमा अप्ठ्यारो भएको हुनसक्छ त्यो हुनाले चाहिँ फुड आइटमलाई पनि हामीले छिटोभन्दा छिटो प्रभावित क्षेत्रमा पुगाउने गरी चाहिँ काम गरिराखेको अवस्था छ भने अन्य चाहिँ घाइतेहरूको चाहिँ उपचारको लागि स्वास्थ्य मन्त्रालय स्वास्थ्य विभागसँग पनि समन्वय गरेर निशुल्क चाहिँ स्वास्थ्य उपचारको चाहिँ व्यवस्था हामीले मिलाएका छौँ यसरी समग्रमा चाहिँ अब अहिलेको मनसुनले एकदमै ठुलो वर्षा नभए पनि थोरै वर्षा खण्डवृष्टि र ठाउँ विशेषमा चाहिँ वर्षा भइराखेको र त्यसमा पनि मध्य पहाडी क्षेत्रमा चाहिँ यसको प्रभाव धेरै भइराखेको र हुन लागेको देखेर हामीले चाहिँ एकदमै सतर्क अलर्ट अवस्थामा चाहिँ बसेर यसको सूक्ष्म तरिकाले चाहिँ अध्ययन पनि गरिराखेका छौँ र रेस्पोन्स पनि गरिराखेको अवस्था हो
जस्तो अब भनौँ न विगतमा चाहिँ पहाडमा पनि पानी पर्ने तराईमा पनि पानी पर्ने तराईका नदीहरूको जलसतह बढ्ने र धेरै जसो चाहिँ तराईतिर बाढी जाने त्यसले चाहिँ विपदको अवस्था त्यो खालको थियो भने यसपालि अलि बढी पहाडमै केन्द्रित छ र पहिरोमै केन्द्रित छ यसपछिको जस्तो यहाँले भनेको जस्तो घाइतेहरूको उपचारको प्रबन्धको कुरा अथवा चाहिँ मृतकहरूका परिवारलाई दिइने राहत क्षतिपूर्ति लगायतका कुरा यो कसरी व्यवस्थापन भइरहेको छ यो निर्णय त यहाँहरूले गर्नुभयो तर विपदबाट भइरहेका क्षतिहरू समस्याहरू त आइ नै रहेका छन् यसको उपचारको प्रबन्ध कसरी भइरहेको छ अनुगमन भएको छ यसको अथवा पछिल्लो यहाँहरूसँग के विवरण छ
होइन, हामीले अनुगमन चाहिँ डेली नै अनुगमन हुन्छ। हाम्रो जिल्लाबाट चाहिँ आएको जुन रिपोर्ट छ, जिल्ला विपद व्यवस्थापन समितिले हामीलाई चाहिँ रिपोर्ट पठाउनुहुन्छ। हाम्रो युनिफाइड कमान्ड जुन अब सुरक्षा निकाय त्यहाँ परिचालन भएको छ, उहाँहरूले चाहिँ रिपोर्ट पठाउनुहुन्छ। त्यो रिपोर्टको आधारमा र जिल्ला विपद व्यवस्थापन समितिबाट आएको पत्रको आधारमा चाहिँ हामीले प्रभावित घरधुरी कुन ठाउँमा प्रभावित भएको छ त्यो ठाउँमा चाहिँ अहिलेको लागि चाहिँ राहतको सामग्रीहरू पठाउने र त्यसपछि चाहिँ हाम्रो जुन मैले अघि भने विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरणको जुन मापदण्ड 2081 छ त्यो अनुसारको चाहिँ अस्थायी आवासको लागि चाहिँ हामीले यहाँबाट रकम निकासा गर्छौँ। त्यो जिल्ला विपद व्यवस्थापन समितिमा हुँदै गाउँपालिका नगरपालिकाबाट चाहिँ स्थानीय जुन ठाउँमा प्रभावित जुन घरधुरी हुन् त्यहाँ चाहिँ जान्छ। त्यसको लागि चाहिँ अब एउटा द्रुत लेखाजोखा हुन्छ, इरा भन्छौँ, इनिसियल ऱ्यापिड एसेसमेन्ट, र त्यसपछि चाहिँ हामी उसमा जान्छौँ, यो डिटेल ड्यामेज एसेसमेन्टमा जान्छौँ। डिटेल ड्यामेज एसेसमेन्टमा जाँदाखेरि चाहिँ हामीले अब त्यसको ओभरअल चाहिँ जस्तो कति क्षति भयो, त्यो क्षतिको चाहिँ विवरण कस्तो छ भन्ने किसिमले चाहिँ हामी काम गर्छौँ र त्यसको आधारमा त्यसलाई आधार मानेर चाहिँ अनि राहतको चाहिँ प्याकेजहरू पनि हाम्रो कार्यविधि अनुसार चाहिँ तय हुन्छ। यसरी चाहिँ हामी अब सुरक्षा निकायबाट आएको इन्फर्मेसन, जिल्ला विपद व्यवस्थापन समितिबाट आएको इन्फर्मेसन र हामीले टिम नै पठाएर गरेको चाहिँ जुन द्रुत लेखाजोखा छ यीलाई आधार मानेर हामी काम गरिराखेको अवस्था र त्यसै अनुसार चाहिँ राहत वितरण र त्यसमा चाहिँ एडिसनल भनेको रेड क्रस र हाम्रो विकास साझेदार संस्थासँगको समन्वयमा हामीले काम गरिराखेको अवस्था हो।
जस्तो अब एक त पहिरोले घर लगिदियो, आफन्तको ज्यान गएको छ, त्यसको पीडा छँदैछ, यो राहतका कार्यहरू जुन हुन्छन् नि यसमा पनि त्यो हिसाबले पाउन सकिएन भन्ने खालको स्थिति छ, कहीँ चिउरा मात्रै खानु पाइयो भन्ने खालको गुनासोहरू पनि छ। अब यो अवस्थालाई चाहिँ ठ्याक्कै उनीहरूलाई पुग्ने गरी राहत दिने अथवा उनीहरूको चाहिँ तत्कालीन आवासको कुरा, यहाँले अघि दीर्घकालीन आवासको कुरा त गर्नुभयो, त्यो विषयमा अहिले एकछिनमा आउँला। यो तत्कालीन राहतका कार्यहरू जुन हुन्छन् यो अपर्याप्त भयो भन्ने खालको गुनासो छ नि, यसलाई सरकारले सुनेको छ, यहाँहरूले सुन्नु भएको छ?
होइन, हामीले चाहिँ जुन ठाउँमा अपर्याप्त छ त्यसलाई चाहिँ अब दुई तिन तरिकाले सम्बोधन गरिराखेको अवस्था छ। एउटा चाहिँ जस्तो इनिसियली हाम्रो विकास साझेदार संस्थाहरू रेड क्रसबाट या चाहिँ अब हाम्रो अन्य जुन यो क्षेत्रमा काम गर्ने मानवीयताको क्षेत्रमा काम गर्ने संस्थाहरूले पनि गरिराखेको अवस्था छ, डुप्लिकेट नहोस् भन्ने किसिमले पनि हामी सचेत भएको अवस्था छ। तर हाम्रो चाहिँ निश्चित एउटा स्ट्यान्डर्ड हुन्छ, जस्तो कुन ठाउँमा के दिने, फुड आइटममा के दिने, कति दिने भन्ने खालको चाहिँ मापदण्डले तोकेको हुन चाहिँ त्यसमा नपुग्ने भन्ने खालको नहुन सक्छ। यद्यपि त्यस्तो कतै भएको पाइएमा या त्यस्तो नभएको पाइएमा पनि त्यसको पनि हामीले चाहिँ इन्फर्मेसनहरू जिल्ला विपद व्यवस्थापनकै माध्यमबाट लिइराखेको अवस्था, किन हाम्रो अथेन्टिक त्यहाँबाट आउने हुनाले या स्थानीय सरकारबाट लिइराखेको अवस्था हो, र त्यो आयो भनेपछि कुनै ठाउँमा गुनासो छ भने पनि त्यसलाई पनि सम्बोधन गर्नको लागि चाहिँ हामीले काम गरिराखेको अवस्था छ। त्यसो हुँदाखेरि कुनै ठाउँमा त्यस्तो भएको छ भने पनि त्यसको जानकारी जिल्ला विपद व्यवस्थापन समितिमा वा 1234 जुन टोल फ्री नम्बर छ त्यसमा पनि जानकारी लिने काम अहिले पनि भइराखेको छ र त्यो आगामी दिनमा पनि मैले फेरि दोहोऱ्याएँ 1234 खबर गरिदिनु भयो भनेपछि हामीलाई चाहिँ सजिलो हुन्छ भन्ने हो।
जस्तो अब सरकारका तर्फबाट जुन प्रयासहरू भइरहेका छन् नि, खास गरी राजमार्ग सञ्चालनमा ल्याउनेदेखि लिएर पूर्व सूचना दिनेदेखि लिएर तत्कालीन त्यो घटना भइसकेपछि तत्काल उद्धार राहत लगायतका प्रयासहरू, यसमा चाहिँ कतिको तदारुकता छ अथवा हाम्रा तर्फबाट सरकारका तर्फबाट भइरहेका प्रयासहरूलाई जति हामीले चाहिँ गरौं यो चाहिँ एउटा निष्कर्ष निकाल्ने सहित गरौं भन्दा पनि हाम्रा समस्याहरू देखिएका छन् कि, अथवा हामीले यो गर्दा गर्दै पनि यी खालका अवस्थाहरू सिर्जना भएका हुन्, यसलाई चाहिँ कसरी हेर्न सकिन्छ त?
अब यसका दुई तिनवटा पाट छन्। एउटा पाट त मैले अघि भने हाम्रो भूगोल चाहिँ कस्तो छ भने अब पानी पर्दाखेरि पहिला जस्तो नेपाल सरकारले 10-15-20 वर्ष अगाडि बनाएको थ्रेस होल्ड थियो, जस्तो कुनै ठाउँमा 1 घन्टामा 60 मिलिमिटर वर्षा भयो वा 24 घन्टामा 140 मिलिमिटर वर्षा भयो भनेपछि त्यसले बाढी वा पहिरो जान सक्छ भनेर थ्रेस होल्ड बनाएको थियो। अब अहिले कस्तो भइरहेछ भनेपछि जस्तो रोसी खोलामा 40 मिलिमिटर वर्षा हुँदाखेरि बाढी आइराखेको अवस्था छ, अनि त्यहाँ रोल्पामा पानी पर्दाखेरि त्यो दिनको चाहिँ वर्षा लगभग 50 मिलिमिटरको हाराहारीमा वर्षा भएर चाहिँ त्यत्रो ठुलो पहिरो गएको अवस्था छ। अनि यही जाजरकोटकै सन्दर्भ हेर्ने हो भनेपछि डेलीको चाहिँ 50 मिलिमिटर मात्रै वर्षा भएर चाहिँ त्यस्तो भइराखेको छ। भनेपछि हामीले अलर्ट दिँदा दिँदै पनि पूर्व सूचना प्रणालीलाई पनि एकदमै त्यो टार्गेटेड ठाउँमा रोल्पामा के हुँदैछ भनेर जल तथा मौसम विज्ञान विभागले एकदमै कलर पनि त्यही सही तरिकाले यो जोखिममा ट्राफिक लाइट सिस्टम अनुसार चाहिँ यो ठाउँमा बढी जोखिम छ, यो ठाउँमा कम जोखिम छ भन्ने तरिकाले पनि हामीले दिइराखेर एउटा पूर्व सूचना प्रणालीलाई पनि अलिकता बलियो बनाउँदै लगेको अवस्था छ। त्यति गर्दा गर्दै पनि अब बस्तीको अवस्थिति, बस्ती चाहिँ अब पहिरोको चाहिँ जोखिममा बसेको अवस्था चाहिँ कति छ भनेर चाहिँ हामीले त्यसको भनौँ न 753 स्थानीय सरकारको या चाहिँ त्यसमा पनि पहाडमा भएका चाहिँ स्थानीय चाहिँ निकायको र त्यसको भूगोलको चाहिँ अध्ययन नभएको अवस्था, त्यो नभएपछि के हुन्छ भनेपछि कुन ठाउँमा कति पानी पर्दाखेरि चाहिँ पहिरो जान सक्छ भन्ने खालको हामीसँग चाहिँ त्यो नलेज छैन। त्यो भएन भनेपछि पानी पर्यो अनि पहिरो गयो घर पुरिसकेपछि उद्धारमा मात्रै लाग्नुपर्ने बाध्यता पनि एकातिर छ। त्यसलाई चाहिँ निराकरणको लागि हामीले आगामी दिनहरूमा भौगोलिक अध्ययनलाई कुन भूगोल कुन जोखिममा छ, कस्तो जोखिममा छ, त्यहाँ कति वर्षा हुँदाखेरि चाहिँ पहिरो जान सक्छ या कुन नदी सिस्टममा कति पानी पर्दाखेरि चाहिँ बाढी आएर यो तलको चाहिँ बस्तीलाई चाहिँ प्रभाव पार्न सक्छ भन्ने खालको अध्ययनलाई पनि हामीले अगाडि बढाउने चाहिँ योजना बनाएका छौँ आगामी दिनमा। सन्दर्भमा चाहिँ भइराखेको चाहिँ जुन छ त्यसलाई बेस्ट तरिकाले कसरी लाइफ सेभिङमा काम गर्ने भनेर तिनटै सुरक्षा निकायलाई चाहिँ युनिफाइड कमान्डको रूपमा परिचालन भएको अवस्था छ, ड्रोनको चाहिँ परिचालन गरेको अवस्था छ, हेलिकप्टरलाई चाहिँ तयारी राखेको अवस्था छ, हेलिकप्टर एसोसिएसनसँग हामीले अब कुनै ठाउँमा एकदम पहिरोमा परेको मान्छे ट्र्याप भएको अवस्था छ या बाढीमा ट्र्याप भएको अवस्था छ भनेपछि त्यसलाई उद्धार गर्नको लागि पनि हामीले त्यस्ता प्रबन्धहरू मिलाएको अवस्था छ भनेपछि जस्तो अस्ति म्याग्दी जिल्लामै पनि हामीले ट्र्यापमा भएका 3 चाहिँ सकुशल उद्धार गर्यो हाम्रो सुरक्षा निकाय जिल्ला विपद व्यवस्थापन समिति सिडिओहरूको जुन उसमा रहन्छ त्यसरी पनि हामीले काम चाहिँ गरिसकेको छ। हाम्रो आफ्नो तर्फबाट बेस्ट एउटा पनि चाहिँ कुनै जीवनको क्षति नहोस् भन्ने तरिकाले चाहिँ संवेदनशील भएर काम गर्दै गर्दाखेरि पनि अब हाम्रो भूगोलको अवस्था, अब जुन पहिरो र हाम्रो बस्तीको अवस्थिति या चाहिँ नदीमै पनि अब नदीको किनारमा बाढीमा बाढी आएको बेला चाहिँ धेरैजसो नदीमा तर्दाखेरि या खहरेको चाहिँ जुन अवस्था छ हाम्रो खहरी आएको छ तर सानै होला खहरी भनेर चाहिँ मोटरसाइकल गयो या गाडी गयो भनेपछि त्यसलाई चाहिँ बगाइदिएको अवस्था भनेपछि त्यो बाढीले चाहिँ मलाई जोखिम गर्छ कि गर्दैन भन्ने खालको चाहिँ हामीले व्यक्तिगत तर्फबाट पनि इस्टिमेट गरेनौँ भनेपछि त्यसले पनि क्षति गरिराखेको र त्यसले चाहिँ फेरि हामीलाई चाहिँ अब सुरक्षा निकायलाई अब थप भनौँ न हाम्रो सीमित ठुलो साधनमा चाहिँ धेरै ठुलो चाहिँ व्यवहार पनि थपिराखेको अवस्था छ। त्यस्तो हुँदाखेरि अब स्थानीय या हामीले सबैले चाहिँ विपद संवेदनशील हुने या विपदको चाहिँ अवस्था चाहिँ बुझ्ने र कस्तो जोखिम छ भन्ने खालको पनि सबैतिरबाट भनौँ न विपद एन 2077 चाहिँ विपदको केन्द्रमा चाहिँ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण के अरे प्रदेशमा चाहिँ प्रदेश विपद व्यवस्थापन चाहिँ समिति, स्थानीय सरकारमा चाहिँ अब स्थानीय विपद व्यवस्थापन समिति, 753 पालिकामा चाहिँ स्थानीय आपतकालीन केन्द्रको व्यवस्था गरेको छ र वडा लेभलमा हेर्ने हो भनेपछि वडा अध्यक्षको अध्यक्षतामा संयोजकत्वमा चाहिँ वडा विपद व्यवस्थापन समिति पनि बनाएको र त्यो अनुसार चाहिँ हुने भनेर चाहिँ भनिएको छ। त्यो भन्नुको अर्थ के हो भने नेपालको जोखिम, नेपालको जोखिमको अवस्था, हाम्रो अहिले भूगोल, हाम्रो भूगोलको अवस्थिति, त्यो हुनाले चाहिँ हामी बहुप्रकोपीय जोखिममा छौँ। त्यसले गर्दाखेरि चाहिँ यो केन्द्रमा भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मात्रै चाहिँ सबै काम गर्न सक्दैन, यसको चाहिँ कोअर्डिनेटिङको काम हुन्छ, समन्वयको काम हुन्छ, सहकार्यको काम हुन्छ, तर चाहिँ एकचल काम चाहिँ हाम्रो ग्राउन्डबाटै हुनुपर्छ भन्ने किसिमले त्यो प्रावधान पनि राखिएको हो। त्यो हुनाले चाहिँ सबैको चाहिँ यसमा भूमिका आवश्यक हुन्छ जोखिमको न्यूनीकरण गर्नको लागि र जोखिमको व्यवस्थापन गर्नको लागि भन्ने हो मेरो बुझाइ।
जस्तो अब यो जुन वृत्ति भनौँ न परिवर्तित अवस्था आयामहरू यसका फरक फरक हुँदै गए भनेर यहाँले भन्नुभयो, अब त्यसका लागि अब हुन त यहाँहरूले हिजो नै निर्णय गरिसक्नुभयो कि अब चाहिँ भूगोलको अध्ययन गर्ने भनेर होइन, तर यो ठ्याक्कै हामी कहाँ चाहिँ कस्तो समस्या हुने भने यो घटना भइसकेपछि हामीहरू तात्ने होइन, अब जस्तो सड़कमा पनि पहिरो गइसक्यो यो सबै भइसक्यो त्यसपछि चाहिँ टेन्डर आह्वान गर्ने यो सब काम अगाडि बढाउने यो सबैतिर त्यस्तै समस्या देखिन्छ जसले गर्दाखेरि चाहिँ काम पनि गर्नुपर्ने छ, पैसा पनि खर्च गर्नुपर्ने छ तर समयमा हुँदैन। अब यस्तो खालका विषयहरू चाहिँ किन यो अलि अगाडि नै यहाँहरूले प्रतिकारी योजना त अगाडि नै बनाउनु भएको हो, यस्तो खालको कुराहरू किन हामीले अलि समय अगाडि नै गर्न सक्दैनौँ?
अब तपाईँको प्रश्न ठिक हो, यही प्रश्नको मा पनि मेरो पनि यस्तो प्रश्न रहन्थ्यो। म अब दुई हप्ता तेस्रो हप्तामा म चल्दैछु अहिले प्राधिकरणको कार्यकारी प्रमुख भएर, र मेरो पहिलादेखिकै जोड भनेको चाहिँ हामीले डिजास्टर हुनुभन्दा अगाडि, कुनै पनि विपद हुनुभन्दा अगाडि नै हामीले काम गर्नुपर्छ भन्ने किसिमले चाहिँ त्यो थ्योरी त्यो सिद्धान्त त्यसमा काम गर्ने भनेर चाहिँ लामो समयदेखि मैले यी क्षेत्रमा काम पनि गरिराखेको अवस्था हो। त्यसले गर्दा आगामी दिनहरूमा चाहिँ अहिलेको जस्तो अवस्था नहोस्, आगामी दिनहरूमा चाहिँ कुनै ठाउँमा पहिरो गयो भनेर मान्छे तात्ने, पहिरो नजानेसम्म चाहिँ नतात्ने, जस्तो धेरै जसो मलाई फोन के आउँछ भने अथवा विधायिकाबाटै पनि भनौँ न अब मान्यज्यूहरूबाटै पनि मेरो क्षेत्रमा पहिरो गएको छ, अब त्यो क्षेत्रमा पहिरो पन्छाइदिनु पर्यो, मेरो क्षेत्रमा सडक चाहिँ भाँसिएको छ यो बनाइदिनु पर्यो, मेरो क्षेत्रमा चाहिँ यो के अरे बस्ती जोखिममा छ यसमा काम गरिदिनु पर्यो भनेर चाहिँ फोन आउँछ। तर अब म के हेर्नेवाला छौँ भनेपछि यो फोन चाहिँ अब हिउँदको बेला पनि आउँछ कि हुँदैन, मेरो क्षेत्रको चाहिँ अध्ययन भयो कि भएन, या मेरो क्षेत्रमा चाहिँ मैले यसो गर्ने चाहिँ प्लान गरेको छौँ, मेरो स्थानीय सरकारमा चाहिँ मैले चाहिँ यसरी चाहिँ छलफल राख्ने योजना बनाएको छौँ, यो छलफलमा चाहिँ तपाईँको सहभागिता पनि हुनु पर्यो भन्ने खालको, र विपद संवेदनशील हामी कति हुन्छौँ भन्ने कुराको पनि हामीले सबै क्षेत्रमा सबै वर्गले सबै नेतृत्वमा पनि यो खालको यो भनौँ न सोचको विकास भएपछि मात्रै चाहिँ विपद के अरे जोखिम कम हुन्छ, नत्र चाहिँ विपद भइसकेपछि राहत र उद्धारमा मात्रै लाग्ने मेरो आफ्नो र मेरो नेतृत्वमा चाहिँ हुने अबको चाहिँ विपद जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणले चाहिँ त्यसलाई तोड्दै यो पुरानो कल्चरलाई चाहिँ हामीले तोडेर चाहिँ नयाँ कल्चरमा भनौँ न विपद पूर्वको तयारीमा विपद पूर्वको चाहिँ इन्भेस्टमेन्टमा जोड दिने र विपदको तयारीलाई चाहिँ एकदमै चाहिँ संस्थागत गर्दै स्थानीय सरकारसम्मको चाहिँ यसको भूमिकालाई चाहिँ कसरी व्यवस्थित गर्ने, कसरी चाहिँ साझेदारीलाई चाहिँ बलियो बनाउने, त्यो साझेदारी बलियो भएपछि मात्रै चाहिँ विपद जोखिम कम हुन्छ। जस्तो धेरै जस्तो देशमा जापानदेखि लिएर फिलिपिन्स जस्तो एकदमै चाहिँ जुन ठाउँमा चाहिँ धेरै विपदका घटना हुन्छन् त्यहाँ चाहिँ कस्तो भएको छ भन्ने मैले चाहिँ अब त्यो क्षेत्रमा पनि त्यो देशहरूमा पनि काम गरेको अनुभवलाई चाहिँ सङ्गालेर नेपालको भूगोल नेपालको जुन अहिलेको प्रकोपको अवस्था छ र यो प्रकोपबाट चाहिँ हामी कसरी प्रकोपको जोखिमलाई चाहिँ घटाउँछौँ ताकि चाहिँ कुनै प्रकोपले चाहिँ विपदको रूप नलियोस् भन्ने किसिमले चाहिँ अब संवेदनशील पनि छौँ र अहिलेको चाहिँ सिकाइ यो बर्खाको जुन मनसुनको सिकाइ यो मनसुनमा भएको विपदको सिकाइलाई समेत मध्यनजर गरेर चाहिँ यो मनसुन सकिने बित्तिकै पनि हामी अब मनसुन सकियो भनेर चाहिँ ढुक्क हुने अवस्था नभएर अर्को मनसुन आउनुभन्दा अगाडि चाहिँ गर्ने कुराको लागि एउटा भिजन एउटा चाहिँ कार्ययोजना हामीले बनाएको छौँ र त्यो अनुसार चाहिँ हामी अगाडि बढ्छौँ भन्ने चाहिँ छ। तर अहिलेसम्मको अवस्था हेर्ने हो भने यहाँको प्रश्न एकदम जायज छ, आगामी दिनमा सबैले सबै क्षेत्रले चाहिँ विपद संवेदनशील भएर चाहिँ काम गर्नुपर्छ भन्ने कुरामा दुईमत छैन।
हामीसँग हुनुहुन्छ डाक्टर धर्मराज उप्रेती, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख। डाक्टर साहब, अब व्यवस्थापनको पाटोमा जाउँ। जसरी अब अधिकांश क्षेत्र पहिरोले अहिले प्रभावित भयो र पहिरोको एउटा समस्या के भने धेरै बस्तीहरू चाहिँ अब त्यहाँ मानिसहरू विस्थापित गर्नुपर्ने, बस्तीहरू विस्थापित हुने अवस्था देखिएको छ। अब यसको चाहिँ दुईवटा कुरा, एउटा त अब तत्काल अब अस्थायी आवासको विषय होला, त्यसपछि स्थायी आवासको विषय होला, कसरी व्यवस्थापन हुन्छ?
अब अस्थायी आवासको आवासको लागि त अहिले भर्खरै जुन टिम हामीले बनायौँ त्यो टिम जान्छ, टिम गइसकेपछि एक खालको चाहिँ लेखाजोखा जसलाई हामी दुत्त लेखाजोखा भन्छौँ त्यो ल्याउने बित्तिकै चाहिँ कुन ठाउँमा अहिलेको लागि अस्थायी राख्नको लागि पनि स्थानीय सरकारले चाहिँ अनुमति दिनुपर्ने हुन्छ, कुन ठाउँमा राख्ने, जमिन खाली छ कि छैन, प्राइभेट जमिन हो कि या सार्वजनिक जमिनमा राख्नको लागि चाहिँ फेरि अर्को चुनौती हुन्छ। त्यो हुनाले के कस्तो अवस्था छ पहिला हामी चाहिँ त्यो बुझ्छौँ र सार्ने ठाउँ पनि बस्नको लागि उपयुक्त हो कि होइन भनेर त्यसको पनि द्रुत अध्ययनै गरिन्छ। अहिलेको लागि चाहिँ सुरक्षित ठाउँमा राख्ने, खाली ठाउँमा राख्ने, तर पछि चाहिँ लङ टर्ममा चाहिँ अब लङ टर्म रिकभरीको सन्दर्भमा चाहिँ हामीले एकदमै अब अहिलेको यतिको चाहिँ जुन पानी परेर हुने पहिरोको जोखिम या चाहिँ यस्ता खालका जोखिमलाई चाहिँ फ्युचरमा यही जोखिम नहोस् भन्ने किसिमले पनि हामीले काम गरिराखेको र त्यसको लागि चाहिँ अब थाई आवासको लागि हाम्रो नेपाल सरकारको मैले अघि भने जुन हाम्रो कार्यविधि छ कार्यविधि अनुसार चाहिँ जति अब यो राहत दिने राहतको चाहिँ जुन व्यवस्था गरिएको छ त्यो अनुसारको चाहिँ हाम्रो निश्चित रकम छ। जस्तो अस्थायीको लागि 25,000 पर घर दुरीलाई पहिलो किस्तामा दिइन्छ भनेपछि अब फेरि दोस्रो किस्तामा 25,000 दिएर टोटलमा 50,000 चाहिँ अस्थायी आवासको लागि दिने भन्ने चाहिँ हाम्रो उसमा सामाजिक सुरक्षा राहत वितरण मापदण्डमा भनिएको अवस्था छ भने थायी आवासको लागि चाहिँ छुट्टै प्रबन्ध गर्दछ। त्यसले गर्दाखेरि चाहिँ हामी दुवैमा डिटेल ड्यामेज एसेसमेन्ट डिडिए गरिसकेपछि अनि त्यो जिल्लाबाट भेरिफाई भएर स्थानीय सरकार हुँदै चाहिँ जिल्लाबाट जिल्ला विपद व्यवस्थापनबाट भेरिफाई भएर अनि हामी कहाँ आउँछ त्यसमा पूर्वाधार मन्त्रालय पूर्वाधारको जुन के अरे विभाग छ त्यहाँबाट पनि उहाँको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसरी चाहिँ लामो प्रक्रिया होइन तर एउटा समिति हामीले बनाएको छौँ। यो यसको लागि चाहिँ एउटा कार्यविधि पनि अहिले संशोधनको अन्तिम चरणमा पुगेको छ। यो संशोधन हुने बित्तिकै चाहिँ यसले दुईटा कुरा गर्छ। एउटा चाहिँ अब पश्चिम नेपालमा भएको जुन यो भूकम्प पछिको पुनर्निर्माणलाई पनि चाहिँ अब गति दिनको लागि पनि कार्यविधि संशोधन हामीले अगाडि बढाएका छौँ। त्यो पनि अन्तिम चरणमा छ भनेपछि यस्तै खालका चाहिँ जुन अन्य घटना हुन्छन् बाढी पहिरोको घटनाबाट चाहिँ राहत र उद्धारलाई चाहिँ कसरी व्यवस्थित गर्ने र अनि पुनर्निर्माणमा या अहिलेको चाहिँ पुनर्स्थापना अहिलेको चाहिँ अस्थायी आवासको लागि जाने कुरामा पनि अब त्यही स्थानीय सरकारसँग समन्वय भइरहेको छ, जिल्लासँग समन्वय भइरहेको छ। त्यहाँबाट चिठी आउँछ, आउने बित्तिकै चाहिँ हाम्रो आफ्नो सिस्टम आफ्नो के अरे भनौँ न प्रोसिजियर अन्तर्गत रहेर चाहिँ हामीले राहतको सामग्री जिल्ला विपद व्यवस्थापनको थ्रु तल चाहिँ स्थानीयसम्म पठाउँछौँ।
हजुर हजुर डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र कुराकानीलाई यहाँलाई धेरै धेरै धन्यवाद।
हुन्छ, यहाँलाई पनि धन्यवाद, नमस्ते।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती। देशभर मौसमी विपद आएको छ, यसको तत्कालीन व्यवस्थापन उद्धार राहत र आगामी मूल रूपमा बसोबास मानिसहरूको व्यवस्थापन अस्थायी र स्थायीका विषयमा अन्तर्संवादमा केन्द्रित थियौं। प्राविधिक मित्र उत्तम पाण्डे र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।